وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وآتوا اليتامى أموالهم ولا تتبدلوا الخبيث بالطيب ولا تأكلوا أموالهم إلى أموالكم إنه كان حوبا كبيرا. وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى فَانْكِحُوا مَا طَابَ لَكُمْ مِنَ النِّسَاءِ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ ذَلِكَ أَدْنَى أَلَّا تَعُولُوا. سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ. اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وَعَلَى آلِ سَيِّدِنَا مُحَمَّدٍ وَبَارِكْ وَسَلِّمْ. اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو پچھلی کلاس میں ہم نے آیت نمبر 2 ہی کی تفسیر پڑھی تھی، مارکو کا پلان سے والیوم نمبر 2 ہے نا جی. تو اس میں کافی تفصیل کے ساتھ ہم نے یتیم کے تعریف کو ڈسکس کیا تھا کہ یتیم کا مطلب کیا ہے، اکیلا، منفرد، اور شریعت اسلامیہ کے اندر یتیم کا مطلب کیا ہوتا ہے. انسانوں میں یتیم باپ جس کا مر گیا ہو اس کو کہتے ہیں، لیکن یہ 15 سال کی عمر تک کہتے ہیں، 15 سے جب بڑا ہو جاتا ہے بچہ تو اس کو یتیم شریعت نہیں ایکسیپٹ کرتی ہے. ٹھیک ہے، 16 سال کے بچے کا باپ مر جائے تو اس کو یتیم نہیں کہا جاتا، 15 سال تک ہی یہ ہوتا ہے. اور ماں مر جانے والے کو یتیم نہیں کہتے. اس کے لیے ایک لفظ مسکین ہم نے سنا ہے، مسکین کہتے ہیں اس کو، کیونکہ بیچارہ ظاہر ہے اس کی بہت بڑی لاس ہو گیا ہوتا ہے اس کا. لیکن چونکہ تربیت کے لیے شریعت نے ذمہ داری ساری کی ساری مرد کے اوپر ڈالی ہے، اور جو اس کے کھانے پینے کے اخراجات، رہنے کے جو انتظامات ہیں، یہ ساری کی ساری جو کفالت ہوتی ہے وہ اللہ تعالیٰ نے مرد پر ڈالی ہے. تو اس وجہ سے مرد کا سایہ جب اٹھ جاتا ہے نا تو اس کے ساتھ پھر شریعت جو ہے وہ بہت ہی اسپیشل برتاؤ کرتی ہے. جبکہ عورت کا سایہ اٹھ جائے تو اس کے یعنی غم کا احساس ڈیفینیٹلی ہوتا ہے، اس بچے کو بہت بڑا صدمہ پہنچتا ہے. لیکن چونکہ کفالت عورت نے نہیں کرنی ہوتی ہے، کفالت عورت نے نہیں کرنی ہوتی ہے، تو اس وجہ سے اس کے ساتھ جو ہے وہ ویسے معاملات نہیں رکھے گئے کہ جیسے کہ مرد کے جانے کی صورت میں رکھے گئے ہیں. ٹھیک ہے، جیسے کیا چیز ہمارے سامنے آتی ہے کہ ہم عورتوں کو کفالت کی ذمہ داری نہ لگایا کریں. ہم عورتوں کو اس طرح کا جو امپریشن دیتے ہیں نا بچیوں کو، وہ بیچاری بچیاں سمجھتی ہیں کہ ہم نے تو کمانا ہے اور ہم نے تو کھلانا ہے. یہ باقاعدہ بلیف ہماری بچیوں کے درمیان بھی اندر بھی موجود ہے کہ جی ہماری ذمہ داری ہے کمانا. تو بیچاریوں کو جب سمجھایا جاتا ہے کہ نہیں آپ کی ذمہ داری نہیں ہے تو ان کو حیرانی ہوتی ہے، یعنی دے ڈو ناٹ ہیو دس آئیڈیا کہ ان کو کمانا ان کی ذمہ داری نہیں ہے بلکہ مرد کی ذمہ داری ہے، کہ ان کو پتا بھی نہیں ہوتا ہے. تو ہمیں یہ بات بتانے کی ضرورت ہے، یہ بتانے کی ضرورت ہے اپنی بیٹیوں کو، اپنے گھر کی عورتوں کو، کہ نہیں آپ کی ذمہ داری نہیں ہے. اسی طریقے سے مردوں کو بتانے کی ذمہ داری کی ضرورت ہے کہ یہ کامل ذمہ داری آپ کی ہے، اور اگر آپ کی ذمہ داری پوری نہیں کریں گے تو آپ کو آخرت میں بھی اس کا حساب دینا پڑے گا، اور دنیا میں بھی پھر آپ اس کے کانسیکوینس جو ہے نا وہ مختلف طریقوں سے آپ کو سہنے پڑیں گے. تو یہ بات پھر کر کے ہم آگے بڑھے تھے، اور پیج نمبر 283 کے میں جو پہلا پیراگراف شروع ہو رہا ہے اس سے پڑھ رہا ہوں کہ دوسرے جملے میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ ولا تتبدل الخبیث بالطیبی، یعنی اچھی چیز کا بری چیز سے تبادلہ مت کرو. بعض لوگ ایسا کرتے تھے کہ یتیم کے مال کی تعداد تو محفوظ رکھتے تھے مگر اس میں جو اچھی چیز نظر آتی تھی وہ خود لے لی، یعنی کوانٹیٹی کا خیال کر لیتے تھے، کوالٹی کا خیال نہیں کرتے تھے. تو جو کوالٹی والی چیز نظر آتی تھی ان کے مال کے اندر تو وہ اس کو لے لیا اور اس کی جگہ اپنی خراب چیز رکھ دی، جیسے عمدہ بکری کے بدلے میں لاغر بیمار بکری اس کے مال میں لگا دی. ٹھیک ہے، ابھی بکری ہے، دونوں بکریاں ہی ہیں، لیکن بکری کمزور ہوتی ہے اور طاقتور ہوتی ہے، تو کمزور بکری اس کے مال میں لگا دی اور اس کی جو اچھی بکری تھی نا وہ اپنے پاس رکھ لی. یا کھرے نقد کے بدلے میں کھوٹا رکھ دیا. کھرے کھوٹے جو سکے ہوتے تھے، جو سکے خراب ہو جاتے تھے، پرانے زمانے میں ایسے تو نوٹس نہیں ہوتے تھے نا، یعنی سکے جو کہ اتنا استعمال کے بعد بھی خراب نہ ہو، वो सिक्के तो घिस जाते थे, तो उनको खोटा सिक्का कह दिया करते थे, जो इंसानों के हाथों में बहुत ज्यादा इस्तेमाल होने के बाद घिस जाते हैं। जैसे आजकल जो पेपर नोट्स होते हैं वो घिस जाते हैं, और उन पेपर नोट्स की वैल्यू तो वैसे कम नहीं होती है, लेकिन फिर भी एक मसला आ जाता है कि कुछ दुकानदार जो है वो उन खराब पेपर नोट्स को एक्सेप्ट करने से भी इनकार कर देते हैं। तो अब उस बंदे को जो है वो नेशनल बैंक में जाना पड़ेगा या स्टेट बैंक में जाना पड़ेगा, उस नोट को तब्दील कराना पड़ेगा, वरना कोई दुकानदार उससे एक्सेप्ट नहीं करेगा। तो आज गोया के इस तरह के नोट्स जो है उनको भी आप खोटा सिक्का कह सकते हैं, क्योंकि बहुत सारे लोग इनको उसको एक्सेप्ट करने से इनकार कर देते हैं। पिछले दोनों मेरे साथ पाकिस्तान में यही हुआ कि एक कुछ नोट था उसके ऊपर एक स्टैंप लगी हुई थी, वो बैंक वाले ने एक्सेप्ट ही नहीं किया उसको कि भाई ये स्टैंप लगी हुई है तो नहीं चलता। अब वो उसको कहीं ना कहीं दूसरी जगह पे या तो चलाओ या नेशनल बैंक में जाओ, स्टेट बैंक में जाओ, चेंज करो। बहरहाल तो इस तरह से करते थे कि खरे नकद के बदले में खोटा रखवा दिया। ये भी चूंकि माले यतीम में खयानत है, और मुमकिन था कि किसी शख्स का नफ्स ये हीला तराशे कि हमने तो यतीम का माल लिया नहीं बल्कि बदला है, और यहाँ पर तो यानी हमने लिया तो नहीं है। इसलिए कुरान करीम ने सराहतन इसकी ममानियत फरमा दी। इस ममानियत में जिस तरह ये दाखिल है कि खुद अपनी खराब चीज देकर अच्छी चीज ले लें, इसी तरह ये भी दाखिल है कि किसी दूसरे शख्स से तबादले का ऐसा मामला कर लें जिसमें यतीम बच्चे का नुकसान हो। ठीक है, यानी खुद का ऐसा काम करें या किसी दूसरे के जरिए से ऐसा काम करवाएं। बहरहाल यानी खयानत जो है वो यतीम के माल के अंदर बहुत बड़ा गुनाह है, और जो चीजें कुरान के अंदर सराहतन आ जाती हैं तो आपको पता है कि उसका जो दर्जा होता है उसकी यानी उसको फर्ज का दर्जा दे दिया जाता है, और उसके यानी अक्सर जो इस तरह की कुरान के अंदर अमर के सीगे आते हैं तो उनसे जो है वो फराइज ही साबित होते हैं। तो अब जाहिर है जिस मकसद क्या होता है, इसका मकसद ये होता है कि अगर नहीं करोगे तो मार पड़ेगी। ठीक है, फर्ज का ही मतलब होता है ना कि अगर नहीं करोगे तो फिर तुम्हें अजाब सहना पड़ेगा। तो तीसरे जुमले में इरशाद फरमाया कि वला ताकुलू अमवालहुम इला अमवालिकुम, यानी यतीमों के माल को अपने माल में मिलाकर ना खा जाओ। जाहिर है कि इसका मकसद तो यतीम के माल को नाजायज तौर पर खा जाने की ममानियत है, वह अपने माल में मिलाकर खाया जाए या अलहदा रखकर खाया जाए, यानी हर सूरत में खाने की ममानियत है। लेकिन आम तौर पर होता यह है कि यतीमों का माल अपने माल में शामिल रखा, इसमें से खुद भी खाया और यतीम को भी खिला दिया। तो इस सूरत में जुदागाना हिसाब ना होने की वजह से एक दीनदार मुत्तबे शरीयत को भी ये धोखा हो सकता है कि इसमें कोई गुनाह नहीं है। इसकी खास तौर से अपने अमवाल के साथ मिलाकर खाने की हुरमत का जिक्र और इस पर तंबीह फरमा दी कि या तो यतीम के माल को बिल्कुल अलहदा रखो, बिल्कुल अलग अकाउंट्स मेंटेन करो, उसके लिए बुक्स अलग मेंटेन करो और अलहदा खर्च करो जिसमें किसी ज्यादती का खतरा ही ना रहे, या फिर मिलाकर रखो तो ऐसा हिसाब रखो जिसमें यकीन हो कि यतीम का माल तुम्हारे जाती खर्च में नहीं आया। इसकी तशरीह सूरह बकरा के रुकू 27 में गुजर चुकी है, अल्लाहु यालमुल मुफ्सिदा मिनल मुस्लिही। यानी यहाँ पे अभी हम तफसील में नहीं जाएंगे जो कि सूरह बकरा में की तरफ अभी रुजू नहीं करेंगे, बल्कि बस इतना ही समझ लें कि मिलाकर जो खाने की सूरत बनती है तो उसको भी अल्लाह ताला ने मना कर दिया। तो ऐसा हो सकता है जैसे जस्ट अपने इमेजिनेशन की यूज करते हुए कि भाई जैसे यानी यतीम का माल, ये बार बार इस बात की जिक्र हो ना यतीम का माल, इसका मतलब क्या है कि उसका बाप जो है ना वो मालदार था। ठीक है, यानी किसी गरीब मुफलिस के बच्चे की तो यहाँ पे वैसे भी तो उसके पास तो माल ही नहीं है, उसका बच्चा जो है वो तो बेचारा बाप यानी मुफलिस बाप का बेटा भी मुफलिस ही होगा। ठीक है, तो यहाँ पर किसकी बात हो रही है, जिसके बाप के पास माल है तो उसी माल को फिर यतीम ने इनहेरिट किया है ना उससे। तो सूरत ये बन सकती है कि जैसे बाप के पास बहुत ज्यादा माल था, बहुत ज्यादा अमीर था, तो अब वो जो है वो यतीम को विरासत के अंदर मिल गया। तो अब जो है ना चूंकि उसका इतना ज्यादा माल है ना, तो अब उसके बारे में एक बेएहतियाती हो सकती है कि भाई यानी इतना तो है इसके पास, तो कौन सा जो है वो कोई कमी हो जाएगी, तो अगर हम मिल मिला करके जरा मामला कर लें तो फिर उसमें कोई ऐसी बड़ी बात नहीं है, इसके पास तो कोई कमी का पता भी नहीं लगेगा। तो इस सूरत में फिर ये वाली बेएहतियाती हो सकती है। तो अल्लाह ताला ने ना इसका भी सरातन अलग से जिक्र कर दिया कि ऐसी भी बेएहतियाती ना करो। इस तर्ज बयान में इस तरह भी इशारा फरमा दिया कि यतीमों के माल में खुर्द बुर्द करने वाले उमूमन वो लोग होते हैं کہ جن کے پاس اپنے مال بھی موجود ہوتے ہیں، تو اس عنوان سے ان کو آر دلائی گئی ہے کہ اپنا حلال مال موجود ہوتے ہوئے یتیموں کا مال حرام طور پر کھا جانا بڑی شرم کی بات ہے. یہ تو میں بھی تو اللہ تعالیٰ نے دیا ہے نا، تو اس چیز ہم پڑھ چکے ہیں کہ یعنی اگر کفیل کے پاس مال نہ ہو اپنا، تو پھر بقدر ضرورت جو ہے نا وہ یتیم کے مال کو استعمال کرنے کی اجازت بھی ہے، لیکن صرف بقدر ضرورت. تو یہاں پر تو اس بات اس بندے کا ذکر ہو رہا ہے کہ جس کے پاس اپنا مال موجود ہے، تو بھائی تم اپنے مال کا حساب الگ رکھو، یتیم کے مال کا حساب الگ رکھو. آیت میں مال یتیم کے کھانے کی ممانعت کا ذکر ہے، اس لیے کہ مال کا سب سے بڑا اہم فائدہ کھانا ہے، لیکن محاورے میں مال کے ہر تصرف کو کھانا بولا جاتا ہے. جیسے ہمارے محاورے میں، اردو کے محاورے میں بھی وہ کھا گیا، اس نے ہڑپ کر لیا، تو اس کا یہ مطلب تھوڑی ہوتا ہے کہ سکوں کو ہڑپ کر لیا یا نوٹوں کو ہڑپ کر لیا، بلکہ مقصد یہ ہوتا ہے کہ اس کو استعمال کر لیا اپنے ذاتی مصرف کے اندر، کو استعمال کر کے ہو یا کھا کر کے ہو. قرآن کریم نے بھی اسی محاورے پر لا تأکلوا فرمایا ہے، اس میں ہر ناجائز تصرف داخل ہے، لہٰذا یتیم کے مال کو کسی بھی طریقے سے ناجائز طور پر خرچ کرنا حرام ہوا. تو ایک عام طور پر شریف گھرانے کے جو لوگ ہوتے ہیں، تو ان کے لیے یہ بات جو ہے وہ بڑی مایوب ہوتی ہے کہ بھئی کیسے جو ہے وہ یتیم کے مال کو ہم کھائیں گے، یہ تو بڑی شرم کی بات ہے، اور یتیم بچہ جو ہے وہ تو ہمارے خاندان کا بچہ ہے، اور ہمارے بھائی کا بچہ ہے، ہماری بہن کا بچہ ہے، تو یہ تو ہم تصور ہی نہیں کر سکتے. لیکن یہ بس کم جگہوں پر ہی ایسا ہوتا ہے، انفارچونیٹلی اکثر جگہوں پر ہمارے یہاں جو ہے وہ اس میں بہت زیادہ جو ہے وہ ذاتی اور ظلم پایا جاتا ہے، اور ایسے لائیو واقعات یعنی ریل واقعات جو ہیں وہ ہمیں سننے کو ملتے رہتے ہیں، کہ جس کے اندر کے جب باپ مر گیا تو بچے اور بچے کو اور جو بیوہ تھی اس کو جو ہے وہ گھر سے ہی نکال دیا، اور اس کے ساتھ جو ہے نا وہ یعنی کوئی رابطہ ہی نہیں رکھا. اور اس کی وجہ کیا بنی، کیوں رابطہ نہیں رکھا؟ بھائی آپ کے اپنے خاندان کے لوگ، یعنی آپ کے اپنے بیٹے کی یہ کی اولاد ہے، تو اب آپ اس سے کیوں بھاگتے پھر رہے ہیں؟ اس وجہ سے کیونکہ بیٹے کی جو مال ہے تو اس میں سے اس اولاد کو حصہ دینا پڑے گا. تو اس مال کی محبت اتنی زیادہ جو ہے وہ انسان میں پیدا ہو جاتی ہے کہ اپنے خون کو بھی جو ہے نا وہ یعنی الگ کر دیتا ہے، اور اس سے کوئی واسطہ نہیں رکھنا چاہتا. کہ یعنی یہ بھی ہے، حیوانیت کی یہ قسمیں بھی ہمارے سو کالڈ مسلمان معاشرے کے اندر موجود ہے. وراثت کا معاملہ جو ہے نا، یعنی یہ ایسا ہے کہ جیسے کہ اپنے پیٹ پر لاد کوئی برداشت نہیں کرتا نا، تو وراثت کے مال کو بھی جو ہے نا وہ اپنا مال سمجھتے ہیں، اور اگر کوئی بھی اس کا دعوے دار نظر آئے تو اس کو جو ہے وہ راستے سے ہٹانے کی جو بھی تدبیر بن سکے اس کو راستے سے ہٹا دیا جاتا ہے. آیت کے آخری جملے میں ارشاد فرمایا کہ انہ کان حوبا کبیرا، لفظ حوب بقول ابن عباس رضی اللہ تعالیٰ عنہما حبشی زبان کا لفظ ہے، اس کے معنی ہے بڑا گناہ. عربی زبان میں یہ بھی یہ لفظ اسی معنی کے لیے بولا جاتا ہے. مطلب یہ ہوئے کہ مال یتیم میں کسی قسم کا ناجائز تصرف، خواہ حفاظت کی کمی سے ہو یا خراب چیز کے بدلے میں اچھی چیز دے کر ہو یا اپنے مال کے ساتھ ملا کر اس کا مال کھانے سے ہو، بہرحال یہ بہت بڑا گناہ ہے، اور یتیم کے مال کو کھانے کی سخت وعید اس رکوع کے ختم پر آ رہی ہے. تو اس طریقے سے دین اسلام جو ہے وہ انسانوں کے حقوق کی حفاظت کرتا ہے، اور ایک ایسا معاشرہ بنانے کے دین اسلام قابل ہوا. ایک دفعہ تو مدینہ منورہ میں یہ معاشرہ بنا، لیکن بعد میں بھی جو 1400 سال گزرے ہیں تو ان کے اندر بھی نا مختلف مقامات پر، مختلف ادوار کے اندر یہی معاشرہ جو ہے وہ ریپیٹڈلی بنتا رہا، جن معاشروں کے اندر پھر یتیموں کے اور سارے انسانوں کے حقوق کی حفاظت ہوتی تھی. تو یہ یعنی کتابی باتیں نہیں ہیں، یہ صرف تھیوریٹیکل چیزیں نہیں ہیں، نہ ایسا ہے کہ بس ایک ہی دفعہ امپلیمنٹ ہوا اور اس کے بعد کبھی بھی امپلیمنٹ نہیں ہو سکا. نہیں، یہ امپلیمنٹیشن جو ہے وہ 1400 سال کے اندر بار بار ہوتی رہی ہے، اور اللہ تعالیٰ اپنے مختلف بندوں کے ذریعے سے یہ کام دیتا رہا کہ ان پرانی اصولوں کو باقاعدہ معاشرے کے اندر امپلیمنٹ کیا جائے. تو یہ دوسری آیت کی تفسیر آج مکمل ہوئی. اب اس کے بعد تیسری آیت کہ جس میں اللہ تعالیٰ فرماتے ہیں وَإِنْ خِفْتُمْ، اور اگر تمہیں ڈر ہو، اللہ تُقْسِطُ، کہ لا تُقْسِطُ فِي الْيَتَامَى، کہ تم یتیموں کے ساتھ انصاف نہیں کر سکو گے. तो यहां पर यतीम लड़कियों की बात हो रही है। फन के हूं तो तुम निकाह कर लो, माँ पाबा लकुम मिनन निसाई, जो तुम्हें औरतों में से अच्छी लगे, मसना व सुलासा व रुबा, दो दो तीन तीन चार चार। तो मसना और सुलासा और रुबा का जो है वो यानी तर्जुमा दो दो से किया जाता है, तीन तीन और चार चार से किया जाता है। فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ، اور اگر تم ڈرو کہ تم انصاف نہیں کر سکو گے، ٹھیک ہے، تَعْدِلُوا کا مطلب عدل قائم نہیں کر سکو گے، فَوَاحِدَةً تو ایک ہی نکاح کرو، پھر دو دو تین تین چار چار نہیں کرو بلکہ ایک ہی کرو، او ما ملکت ایمانکم، یا پھر تم ان سے گزارا کر لو جو تمہارے یعنی قبضے میں ہیں، مطلب باندی سے، لونڈی جس کو کہتے ہیں، ٹھیک ہے، امتن جس کو عربی میں کہتے ہیں، تو اس کے ساتھ تم گزارا کر لو، یعنی اگر تم انصاف کا معاملہ نہیں کر پاؤ گے نا، تمہیں اس کا خوف ہے کہ نہیں کر سکو گے، تو پھر تم ایون نکاح بھی نہ کرو بلکہ باندی سے ہی گزارا کر لو۔ ذالک ادنا اللہ تعولو، تو اس میں امید ہے کہ تم ایک طرف نہ جھک پڑو گے۔ تو اس کی بہت ساری انہوں نے تفصیل لکھی ہے، بہت زیادہ اس کے اندر تفصیل ہے، انشاءاللہ ہمارا ارادہ تو ہے کہ سب کو انشاءاللہ ہم پڑھیں گے اس میں سے۔ تو پہلے خلاصہ تفصیل میں ایک دفعہ پڑھ لیتے ہیں تاکہ ریپیٹیشن بھی ہو جائے۔ تو ربط آیت کیا ہے کہ ماہ قبل کی آیت میں یتامہ کی حق تلفی کی ممانعت تھی کہ اولیاء کو ان کے اموال خورد برد کرنا حرام ہے۔ اس آیت میں بھی ایک دوسرے عنوان سے اس حکم کا اعادہ ہے کہ جن لوگوں کی ولایت میں یتیم لڑکیاں ہیں ان سے اس خیال سے نکاح نہ کریں کہ اپنے اختیار کی لڑکی ہے، بھئی اپنے یعنی کفالت کے اندر ہے اور آپ جو ہے وہ اس کا خیال کر رہے ہیں، تو اب کون پوچھنے والا ہے، تو جتنا چاہیں گے مہر مقرر کر دیں گے، اور جو اموال ان کی ملک میں ہیں وہ بھی اپنے قبضے میں آ جائیں گی، شادی کرنے سے ان کا مال بھی اپنے قبضے میں آ جائے گا۔ غرض قرآن کریم کی اس آیت نے صراحتاً بتلا دیا کہ مال یتیم پر قبضہ کرنے کا ہر حیلہ اور بہانہ ناجائز ہے، ٹھیک ہے، ظاہر یتیم کے اندر لڑکے بھی آتے ہیں اور لڑکیاں بھی آتی ہیں، ان دونوں میں کوئی فرق نہیں رکھا کہ لڑکیوں کو کم حق دینا ہے اور لڑکوں کو زیادہ حق دینا ہے۔ اولیاء کا فرض ہے کہ وہ دیانتداری سے ان کے حقوق کی نگہداشت کریں، چنانچہ فرمایا کہ اگر تم کو اس بات کا احتمال بھی ہو اور یقین ہو تو بدرجہ اولا، یعنی اگر یقین ہو جائے تو اور بھی زیادہ، بدرجہ اولا کا مطلب ہوتا ہے اور بھی زیادہ، کہ تم یتیم لڑکیوں کے بارے میں ان کے مہر کے بارے میں بابت ان کے مہر کے یعنی ان کے مہر کے متعلق انصاف کی رعایت نہ کر سکو گے، یعنی تمہیں جو ہے وہ اس طرح کا مسئلہ ہے کہ تم آگے اپنی خواہشات سے مغلوب ہو جاؤ گے اور مال کی محبت تمہارے پر غالب آ جائے گی نا، تو تم ان سے نکاح مت کرو بلکہ اور حلال عورتوں سے جو تم کو اپنی کسی مصلحت کے اعتبار سے پسند ہو ان سے نکاح کر لو، کیونکہ وہ مجبور نہیں، آزادی سے اپنی رضا ظاہر کر سکتی ہیں، یعنی یتیم لڑکیاں جو تمہاری کفالت میں ہیں نا، تو ان سے نکاح کرنے کی بجائے تم جو آزاد عورتیں ہیں، جو تم یعنی جو بڑی عورتیں ہیں یا آزاد عورتیں ہیں، تو ان سے نکاح کر لو، اور یہ نکاح اس قید کے ساتھ ہو کہ جو ایک عورت سے زیادہ کرنا چاہے تو ان صورتوں میں سے کوئی صورت ہو۔ ایک صورت یہ کہ ایک ایک مرد دو دو عورتوں سے نکاح کر لے، یعنی ایک مرد دو عورتوں سے نکاح کر لے، بیسکلی اس کا مطلب یہ ہے کہ ایک مرد دو عورتوں سے نکاح کر لے، اور دوسری صورت یہ ہے کہ ایک مرد تین عورتوں سے نکاح کر لیں، ایک ایک مرد تین تین عورتوں سے نکاح کر لیں، تو مطلب یہ کہ ایک مرد تین عورتوں سے، اور تیسری صورت یہ ہے کہ ایک ایک مرد چار چار عورتوں سے نکاح کر لے، ٹھیک ہے۔ دیکھیں یعنی بات کو ذرا کلیئر رکھنے کے لیے حضرت تھانوی رحمۃ اللہ علیہ نے، کیونکہ خلاصہ تفسیر جو ہے وہ بیان و قرآن سے لی گئی ہے، تو وہ حضرت تھانوی رحمۃ اللہ علیہ کی ہے، تو حضرت نے یہاں پر یعنی ایک مرد دو دو عورتوں سے نکاح کر لے، کیونکہ عام بندہ جب اس کو پڑھے گا تو یہ کہے گا کہ دو دو عورتوں کا مطلب تو یہ ہو گیا نا کہ بس یعنی چار عورتیں ہو گئی نا، دو پلس دو تو چار ہوتے ہیں، اور اسی طرح تین تین کا مطلب ہو گیا کہ چھ، اور چار چار کا مطلب ہو گیا کہ آٹھ، تو اس طرح سے پھر کنفیوژن کا احتمال تھا۔ تو اس وجہ سے ایک ایک مرد دو دو عورتوں سے، دو دو مرد تین تین عورتوں سے، سوری دو دو مرد جو ہے وہ تین تین عورتوں سے، ایک ایک مرد تین تین عورتوں سے، اور تیسری طرح یہ کہ ایک ایک مرد چار چار عورتوں سے نکاح کر لے، تو फिर इसके अंदर जो है वो ये इस्तेमाल नहीं रहेगा कि 8 औरतों की बात हो रही है, बल्कि एक मर्द जो है ना वो 4 ही से मैक्सिमम कर सकता है। तो चॉइस ऑफ वर्ड इस तरह से रखें, बस अगर तुमको गालिब इस्तेमाल इसका हो कि कई बीवियां करके अदब ना रखोगे बल्कि किसी बीवी के हुकूक वाजिबा जाया होंगे, तो फिर एक ही बीवी पर बस कर दिया करो। और अगर देखो कि एक के हुकूक भी अदा ना होंगे तो जो लॉन्डी हस्बे कायदे शरिया तुम्हारे मिल्क में हो वही सही। इस अमरे मजकूर में यानी एक बीवी के रखने या सिर्फ लॉन्ड्री पर बस करने में ज्यादती और बेइंसाफी ना होने की तवक्को करीब तर है, यानी कि बिल्कुल तवक्को नहीं है कि अब तो तुम ज्यादती कर ही नहीं सकते, नहीं, बल्कि ज्यादती की पॉसिबिलिटी कम हो जाती है, प्रोबेबिलिटी कम हो जाती है अगर सिर्फ एक बीवी हो या बीवी भी ना हो बल्कि सिर्फ बांदी हो, क्योंकि बांदी के हुकूक तो और भी शरीयत के अंदर कम है ना, तो कम हुकूक देना जो है वो ज्यादा आसान है ज्यादा हुकूक देने के मुकाबले में। तो ये फरमाया कि बांधी ही से फिर गुजारा करो, क्योंकि एक सूरत में तो कोई तादाद नहीं जिसमें बराबरी करना पड़े और दूसरी सूरत में बीवी के हुकूक से भी कम हुकूक है, मसलन मेहर नहीं है, बांधी का कोई मेहर नहीं होता, सोहबत का हक नहीं, तो अंदेशा और कम है, सोहबत का हक नहीं तो अंदेशा और कम है। ये एक्चुअली मुझे बात समझ में नहीं आई, आपको अगर समझ में आए तो बता रहे हैं। तो खैर मेहर मेहर तो नहीं होता बांदी का, यानी उसका हाँ सोहबत का हक नहीं, यानी बांदी के डिमांड्स बांदी डिमांड भी नहीं कर सकती, ठीक है, तो इस वजह से उसका हक चूंकि नहीं है, तो अब आपके जब आप चाहेंगे तो उसके पास जाएंगे और जब चाहेंगे तो नहीं जाएंगे, तो अंदेशा और भी कम है। बांदी मुसलमान होना जरूरी होती है? हाँ नहीं, जहां तक मुझे याद पड़ता है बांदी का मुसलमान होना तो शर्त नहीं है, नहीं? किसी को अगर इसके बारे में याद हो तो वो प्लीज मदद कर सकते हैं यहाँ पे। बांदी के मुसलमान होना शर्त है जो फका पढ़ रहे हैं माशाल्लाह हजरात, नहीं ना? तो उसके हुकूक भी नहीं होते ना, तो और बहरहाल जो बांदी और स्लेव वाली, तो आज यूथ क्लास के अंदर भी बात हुई थी, बच्चे ने सवाल किया था कि स्लेव रखना बुरी बात नहीं है, तो फिर उसको क्लियर किया था कि नहीं, स्लेव का मतलब ही यहाँ पर बिल्कुल डिफरेंट होता है, और ये जो स्लेव चाहे स्लेव मेन हो या स्लेव वुमेन हो, तो ये जो है ना सबसे ज्यादा बेहतर तरीका है प्रिजनर्स ऑफ वॉर के साथ डील करने का। बहरहाल और फिर दीन इस्लाम ने वैसे भी इस पूरे सिलसिले को जो है वो इवेंचुअली खत्म ही किया ना, कफारे के जरिए से और सवाब के जरिए से, कि ताकि आजाद ज्यादा से ज्यादा लोगों को आजाद करें, आजाद करें, और इस तरीके से स्लेवरी का सिस्टम जो है वो इवन जो इतनी अच्छी वाली स्लेवरी का सिस्टम था वो भी खत्म हो गया, ठीक है। तो बुरी स्लेवरी का तो कोई कॉन्सेप्ट ही नहीं है वैसे दीन इस्लाम के अंदर, जो कि अमेरिकन स्लेवरी वगैरह होती है। एनीवे, तो मारूफ मसाइल, यतीम लड़कियों की हक तलफी का इंसदाद, जमाने जाहिलियत में जिन लोगों की विलायत में यतीम लड़कियां होती थीं जो शक्ल सूरत से अच्छी समझी जाती थीं या उनकी मिल्कियत में कोई माल जायदाद होती, तो उनके औलिया ऐसा करते थे कि खुद उनसे निकाह करते या अपनी औलाद से उनका निकाह कर देते थे, जो चाहा कम से कम मेहर मुकर्रर कर दिया और जिस तरह चाहा उनको रखा, क्योंकि वही उनके वली और निगरान होते थे, उनका बाप मौजूद नहीं होता था जो उनके हुकूक की पूरी निगरानी कर सकता। बाप का काम क्या होता है? हुकूक की निगरानी करना, तो अगर वो हुकूक की निगरानी ना कर रहा हो ना तो फिर वो बाप कहलाने के काबिल नहीं है, और उनकी अज़दवाजी जिंदगी के हर पहलू पर नजर और फलाह व बहबूद का मुकम्मल इंतजाम करके उनका निकाह कर देता। ये क्यों कहा कि बाप अगर वो हुकूक की हिफाजत ना कर सकता हो तो बाप कहलाने का हक नहीं, क्योंकि ये भी एक रियल मसला है ना हमारे मुआशरे के अंदर बहुत ज्यादा, कि दूसरों यानी मर्द जो होता है ना वो इतना कमजोर हो जाता है, इतना कमजोर होता है वो मर्द कि उसकी अपनी बीवी और उसके अपने बच्चों की हक तलफी जो है वो उसके खानदान के दूसरे लोग कर रहे होते हैं और वो कुछ नहीं कर सकता, कुछ नहीं कह सकता, वो अपने बीवी बच्चों को जो है वो अपने खानदान वालों के चाहे माँ बाप हों चाहे दीगर रिश्तेदार हों उनके हवाले कर देता है और खुद जो है ना वो बीच में से निकल जाता है, और कभी जो है वो दोस्तों के साथ टाइम गुजार रहा होता है, कभी जो है वो अपने कारोबार के अंदर इतना ज्यादा मसरूफ कर लेता है अपने आप को, कभी नौकरी के अंदर जो है रोज चक्कर लगाता रहता है, ठीक है, और बीवी बच्चे जो है वो दूसरों के रहमो करम पर छोड़ देता है, ठीक है। तो ये मर्द जो है ना ये क्या कर रहा है कि अपने बच्चों के और अपनी बीवी के हकूक की हिफाजत नहीं कर रहा है, ये किस किस्म का मर्द हुआ, ये किस किस्म का बाप हुआ, किस किस्म का शौहर हुआ, ऐसी हरकतें नहीं करनी चाहिए, और अगर इन हरकतों का हम शिकार हो रहे हैं ना, या बल्कि हम शिकार क्या हो रहे हैं, अगर हम इन हरकतों के मुर्तकिब हो रहे हैं, तो फिर हमें जरा सोल सर्चिंग की जरूरत है कि हम क्यों ऐसे मुर्तकिब हो रहे हैं, क्यों ऐसा कर रहे हैं। कोई वजह होती है ना, असल में वजह यही हो रही होती है कि हम जो है ना वो यानी हमें अल्लाह ताला ने कमजोर कर दिया होता है हमारी नफ्स परस्ती की वजह से। ठीक है, तो जो भी नफ्स का गुलाम होता है ना, वो उसी तरीके वो जितना ज्यादा नफ्स की गुलामी करेगा अल्लाह ताला उतना उसको कमजोर कर देंगे। जैसे हमारे मशायत इसका उल्टा इसका बरअक्स समझाते हैं कि जो जितना नफ्स को कुचलेगा वो अल्लाह ताला उसको उतनी मजबूती अता फरमाएंगे। ठीक है, और इसकी मिसाल भी देते हैं कि वो जो हकीम लोग जो है ना वो कुश्ता बनाते हैं, कुश्ता। तो कुश्ता कैसे बनाते हैं कि वो जो जो मिनरल्स होते हैं जैसे सिल्वर, तो वो चांदी को जो है ना वो कूटते हैं, और इतना ज्यादा उसको कूटते हैं, और ऐसे कोई उनका खास तरीका होता है, ऐसे चांदी को कूटते हैं कि उसको कूट कूट करके फिर वो उसका वरक बनाते हैं जो एक्चुअल चांदी का वरक होता है। तो वो वरक जो होता है ना चांदी का, उसको कुश्ता कहते हैं। उसकी बहुत छोटी सी मिकदार जो होती है वो मरीजों को दिया करते थे, और उसको खाने से जो है ना वो बहुत ज्यादा जो है वो तवानाई मिलती थी। आजकल की मेरे ख्याल में इस जमाने में उन्हीं स्टेरॉइड्स का कॉन्सेप्ट यही है कि बहुत थोड़ी सी आप स्टेरॉइड खाते हैं और इससे बे इंतहा जो होती है ना वो एक आपको एक पावर मिल जाती है। ठीक है, तो वो यही मिसाल देते हैं वशायद कि क्योंकि उसको बहुत ज्यादा कूटा जाता है ना, बहुत कूटा जाता है, कूटने से जो है ना उसके अंदर ताकत पैदा हो जाती है। बिल्कुल इसी तरीके से इंसान के नफ्स को जितना ज्यादा दबाया जाता है, जितना ज्यादा दबाया जाता है उतनी उसके अंदर ताकत पैदा होती है। ठीक है, और कैसे पैदा होती है, वो अल्लाह ताला पैदा करते हैं, क्योंकि अल्लाह ताला की जो दुश्मनी है ना, अल्लाह ताला के जो बिल मुकाबिल दुश्मन खड़ा होता है वो शैतान नहीं खड़ा होता। अल्लाह ताला के मुकाबले पर कौन खड़ा होता है? नफ्स खड़ा होता है। ठीक है, तो नफ्स को अगर कुचलेंगे तो अल्लाह ताला इससे खुश होकर के इंसान को जो है वो ताकत अता फरमाते हैं। ठीक है, इंसान की अकल को ताकत अता फरमाते हैं, फहम अता फरमाते हैं उसको। ठीक है, और अगर नफ्स को कुचलने की बजाय और ज्यादा पंप अप करना शुरू कर देंगे, उसकी ख्वाहिशात और पूरी करनी शुरू कर देंगे जिससे कि वो बड़ा हो, तो अल्लाह ताला इससे नाराज होकर के फिर इससे जो इसके पास पहले से ताकत होती है ना उसको भी सल्ब कर लेते हैं, उस ताकत को भी वापस ले लेते हैं। इस वजह से जो मुसलमान मर्द है ना वो आज भीगी बिल्ली बने हुए हैं दुनिया में, हर जगह, चाहे बैरूनी तौर पर चाहे अंदरूनी तौर पर, हर जगह भीगी बिल्ली बने हुए। ठीक है, वो इसी वजह से, क्योंकि हम अपने नफ्स को जो है वो फुलाने के ऊपर सारी अपनी मेहनतें सर्व कर दी हैं, और अल्लाह ताला इससे शदीद नाराज होते हैं बाद से, इसी वजह से हमसे सारी इज्जतें और सारी ताकतें अल्लाह ताला ने सर्व कर दी। तो बीवी बच्चों के हिफाजत करनी है तो नफ्स को कुचलना पड़ेगा ताकि अल्लाह ताला कुछ ताकत दें, हिम्मत दें, ताकि जरा फेस कर सके ना खानदान वालों को। सही बुखारी में हजरत आयशा सिद्दीका रज़ी अल्लाह अन्हा से रिवायत है कि अहद रिसालत में एक ऐसे ही वाक़ पेश आया कि एक शख्स की विलायत में एक यतीम लड़की थी और उसका एक बाप था जिसमें ये लड़की भी शरीक थी। इस शख्स ने इस यतीम लड़की से खुद अपना निकाह कर लिया और बजाय इसके कि अपने पास से मेहर वगैरह देता उसके बाप का हिस्सा भी अपने कब्जे में ले लिया कि अब तो ये मेरी बीवी है, अब तो जी इसका माल भी मेरा माल है। ठीक है, हालांकि यतीम लड़की हो या जैसी भी हो, आपका माल यानी आप किसी के माल को ऐसे नहीं ले सकते ना, वो तो हराम है आपके ऊपर। तो इस पर यह आयत नाजिल हुई, वह इन खिफ्तुम अल्लाह तक्सुतु फिल यतामा फन्किहू मा ताबअलकुम मिन अन्निसा, यानी अगर तुम ये खतरा हो कि यतीम लड़कियों से खुद अपना निकाह करने में तुम इंसाफ पर कायम ना रहोगे बल्कि उनकी हक तलफी हो जाएगी, तो तुम्हारे लिए दूसरी औरतें बहुत हैं, इनमें जो तुम्हारे लिए हलाल और पसंद हैं इनसे निकाह कर लो। ठीक है, अब यानी एक कॉमन सेंस की बात है कि क्या ये बात उन साहब को पहले से पता नहीं थी ये बात कि वो जो ये काम कर रहे हैं गलत है? ठीक है, तो फिर अल्लाह ताला जो है वो ये यानी होता है ना स्टेटिंग द ऑब्वियस। ठीक है, स्टेटिंग द ऑब्वियस क्यों? राइट, क्योंकि वो जो है वो एक साहब हैं, वो साहब जो है वो कोई काफिर का तो जिक्र नहीं हो रहा ना यहाँ पे, जाहिर ऐसी लगता है इस इबारत से कि एक मुसलमान ही का जिक्र हो रहा है। तो क्या मुसलमान को इतनी सी बात भी नहीं पता थी कि वो गैर के माल को जो है वो कब्जा नहीं कर सकता? ठीक है, यतीम के माल को इस तरीके से कब्जा नहीं कर सकता। तो फिर कुरान में अल्लाह ताला व्हाई इज अल्लाह ताला स्टेटिंग द ऑब्वियस, समथिंग व्हिच इज ऑलरेडी नोन, व्हिच इज वेरी क्लियर एंड सिंपल। क्यों? उसकी वजह ये होती है कि कुरान जो होता है ना ये जो है वो ईमान वालों के लिए रिमाइंडर्स का सिस्टम होता है। ठीक है, इसके अंदर अल्लाह ताला ने इन बातों को जो कि सबसे ज्यादा अहम थी उनको अल्लाह ताला ने नोट डाउन कर दिया है, और साथ साथ مسلمان کے دل میں ایسی قرآن کی ایک عظمت پیدا کر دی ہے کہ وہ قرآن کے ساتھ ہر وقت جڑا رہے گا، قرآن کی تلاوت کرتا رہے گا، عربی زبان سیکھے گا بھی اور قرآن کی تلاوت بھی کرتا رہے گا. تو وہ اگر بھول کر کے کسی غلط کام کے اندر مبتلا ہو بھی جائے گا نا، تو قرآن کی تلاوت کر کے یا قرآن کی علم حاصل کر کے اس کو یہ باتیں بار بار ریمائنڈرز، ٹھیک ہے نا، رمضان کے اندر کتنی دفعہ ایک اچھا مسلمان قرآن پڑھتا ہے، جتنی دفعہ بھی پڑھے گا بار بار ریمائنڈرز ملیں گے اس کو کہ تم کیا کر رہے ہو، کیا کر لیا ہے تم نے. تو یہ جو سٹیٹنگ دا آبویس ہے نا، یہ بیکار نہیں ہے، اس کا بہت زیادہ فائدہ ہوتا ہے. ٹھیک ہے، تو اس طریقے سے باتیں مسلمان کو یاد آ جاتی ہیں اور پھر وہ اس گناہ جس کا وہ مرتکب ہو چکا تھا یا ہونے والا تھا، وہ اس سے یا تو توبہ کر لیتا ہے یا رک جاتا ہے، آگے قدم ہی نہیں بڑھاتا. تو اس وجہ سے اللہ تعالیٰ نے نا ان چیزوں کو اپنے قرآن کے اندر رکھ چھوڑا ہے. لیکن اس کا فائدہ ہمیں اسی وقت ہوگا نا جب ہم قرآن سے جڑیں گے، ہم قرآن کو سمجھیں گے، اس کو پڑھیں گے، تبھی فائدہ ہوگا. ورنہ قرآن رکھا رہے گا، وہ قرآن کی فریاد ہی پھر ہم بار بار گا کر کے سناتے رہیں گے لوگوں کو، تاپوں پہ سجایا جاتا ہوں، یہ سب گانے چلتے رہتے ہیں، پھر اس کے بعد فائدہ کوئی نہیں ہوتا، سنتے رہتے ہیں لوگ اس قسم کی نظمیں اور کوئی فرق نہیں پڑتا. تو اصل میں تو جڑنا پڑے گا، جب تک جڑیں گے نہیں تو اس وقت تک قرآن نہیں سمجھ سکیں گے. نکاح نابالغ کا مسئلہ. اس آیت میں یتامہ سے مراد یتیم لڑکیاں ہیں، اور اصطلاح شرع میں یتیم اسی لڑکے یا لڑکی کو کہا جاتا ہے جو ابھی بالغ نہ ہو. اس لیے اس آیت سے یہ بھی ثابت ہو گیا کہ یتیم لڑکی کے ولی کو یہ بھی اختیار ہے کہ بحالت صغر سنی، یعنی چھوٹی جو ایج ہے، سن کہتے ہیں نا وہ سال کو، تو کم ایج کے اندر بلوغ سے پہلے ہی اس کا نکاح کر دے، یعنی اختیار ہے کہ بلوغت سے پہلے نکاح کیا جا سکتا ہے. البتہ لڑکی کی مصلحت اور آئندہ فلاح و بہبود پیش نظر رہے، ایسا نہ ہو جیسے بہت سی برادریوں میں روایت میں رائج ہے کہ بڑی لڑکی کا نکاح چھوٹے بچے سے کر دیا، عمروں کا تناسب نہ دیکھا یا لڑکے کے حالات و عادات کا جائزہ نہ لیا، ویسے ہی نکاح کر دیا. تو یہ یعنی مشہور تھا، جیسے سندھی وڈیروں کے یہاں جو ہے وہ عام طور پہ یہ بات مشہور، یعنی ایک شہرت ہوئی ہے پاکستان کے اندر کہ وہاں پر بڑی لڑکی کا جو ہے وہ بہت ایک دم ہی بچے کے ساتھ نکاح کر دیا جاتا ہے. اور وہ بالغ لڑکیاں جن کے باپ مر چکے ہیں، اگرچہ نابالغ ہونے کی بنا پر، اور وہ بالغ لڑکیاں جن کے باپ مر چکے ہیں، اگرچہ بالغ ہو جانے کی بنا پر خود مختار ہیں، لیکن لڑکیاں شرم و حیا کی بنا پر عادتاً بالغ ہونے کے بعد بھی اپنے نکاح کے معاملے میں خود کچھ نہیں بولتی. اچھے زمانوں میں ایسا ہوتا تھا کہ ان میں شرم و حیا ہوتی تھی تو وہ کچھ بولتی نہیں تھی، آج کل تو ویسے ہی ٹی وی دیکھ کر کے اور انٹرنیٹ پہ براؤزنگ کر کے شرم و حیا کی مت مار دی جاتی ہے، مر جاتی ہے شرم و حیا. تو اس زمانے میں شرم و حیا ہوتی تھی تو وہ کچھ نہیں بولتی تھی. اولیاء اور وارث جو کچھ کر وہ اسی کو قبول کر لیتی ہیں، ماشاء اللہ کے زمانے کے اندر بات کر رہے ہیں. اس لیے ان کے اولیاء پر بھی لازم ہے کہ ان کی حق تلفی سے پرہیز کریں. اور وہی تقویٰ والا حکم ہے کہ وہی سورہ نساء جب آپ پڑھنا شروع کریں گے نا تو آپ کو تقویٰ کی جو ڈوز ملنی شروع ہوگی نا شروع ہی سے، تو وہ پھر وہ ڈوز پھر آپ کو یاد دلاتی رہے گی کہ یہ آپ حق تلفی کسی کی بھی نہیں کر سکتے، چاہے بالغ ہو چاہے نابالغ ہو. کسی نے پرائیویٹلی سوال کیا تو پڑھ لیتا ہوں کہ اگر ہم کوئی گناہ یا اللہ کے حکم سے سستی کر رہے ہوتے ہیں تو پتہ کیسے چلے گا کہ نفس کی وجہ سے کر رہے ہیں یا شیطان بہکا رہا ہے؟ پہلی بات تو اس پہ پتہ کرنے سے آپ کو فائدہ کیا ہوگا، ٹھیک ہے، کیونکہ گناہ تو گناہ ہوتا ہے نا، چاہے شیطان کی وجہ سے گناہ کریں چاہے رحمان کہ چاہے وہ جو ہے وہ نفس کی وجہ سے گناہ کریں، گناہ تو گناہ ہوتا ہے، ٹھیک ہے نا، اس میں کوئی کم سزا اور زیادہ سزا تو ہوتی نہیں ہے. تو اس وجہ سے یہ ایک انٹلیکچوئل، یہ ایک اکیڈیمک قسم کا سوال بے شک ہے، اس کا جواب ہمارے مشائخ نے دیا ہے، ٹھیک ہے، لیکن یعنی ایک خامخواہ کی ایک وہ ہے کہ بھائی نفس کرا رہا ہے کہ شیطان کرا رہا ہے. بہرحال ہمارے مشائخ نے جس کا جواب دیا ہے وہ یہ ہے کہ شیطان جو ہے نا اس کے پاس آئیڈیاز کی کمی نہیں ہوتی ہے. وہ ایک طریقے سے آپ کو گناہ کرواتا ہے نا، تو اگر آپ کسی وجہ سے اس گناہ سے رک رہے ہو نا تو شیطان جو ہے وہ آپ کو زیادہ پش نہیں کرتا اسی ایک گناہ کے اوپر، وہ پھر آپ کو اگلے ٹائپ کے گناہ کا آئیڈیا دیتا ہے، ٹھیک ہے، کیونکہ اس کے پاس آئیڈیاز کی کمی نہیں ہے، وہ تو بہت بڑا عالم ہے نا شیطان، تو وہ اگلا آئیڈیا دے دے گا، آپ ایک سے رکیں گے دوسرا آئیڈیا دے دے گا، دوسرے سے بھی رکیں گے وہ آپ کو تیسرا آئیڈیا دے دے گا، تو وہ پرسسٹ نہیں کرتا، ٹھیک ہے، ایک ہی گناہ کروانے میں. تو اس سے آپ سمجھ سکتے ہیں کہ یہ جو ہے نا شیطان مجھ سے یہ گناہ کروا رہا ہے. اور نفس کا معاملہ یہ ہے کہ وہ جاہل ہوتا ہے، بچہ ہوتا ہے، بالکل ہی بیوقوف قسم کی چیز ہوتا ہے، ٹھیک ہے، तो अब उसके पास तो आइडियाज होते नहीं है, उसको कोई एक चीज अच्छी लग जाती है ना, एक गुना उसको अच्छा लगता है, तो अब वो उसके पीछे पड़ जाता है बच्चे की तरीके से, ठीक है। अब उसको वही गुना करना है, वही काम करना है। तो अगर आप नफ्स को जरा रोकने की कोशिश करेंगे या किसी वजह से वो कर नहीं पाएगा ना, तो वो पीछा नहीं छोड़ेगा, वो लगा रहेगा कि मुझे यही करना है, यही करना है, यही करना है, ठीक है। ये जो परसिस्टेंस होती है ना, ये परसिस्टेंस जो होती है ये नफ्स के अंदर होती है, ठीक है, क्योंकि वो बच्चे की तरीके से जिद पे उतर आता है ना। शैतान जो है वो बच्चा नहीं है, वो बहुत बड़ा है, यानी अपनी उम्र के हिसाब से तो पता नहीं हजारों लाखों साल बड़ा है, तो इस वजह से वो इस तरह से नहीं करता और नफ्स इस तरीके से करता है। तो ये एक एकेडेमिक पहचान बताई है, ठीक है। और तावुज़ पढ़ने से भी नफ्स के गुनाह से बचाया जा सकता है, तावुज़ पढ़ने से नफ्स के गुनाह से बचाया जा सकता है। माशाल्लाह, बड़ा जबरदस्त सवाल दिया आपने, मैं भी खुद सोच रहा हूँ कि इसका क्या जवाब दूँ आपको। तो नफ्स का गुनाह हो, तावुज़ पढ़ने से उससे बचाया जा सकता है। माशाल्लाह, अल्लाह के वली बैठे हुए हैं तो कोई इसका जवाब देगा, अगर कहीं आपने पढ़ा हो। तावुज़ पढ़ने से वैसे तो शैतान से अल्लाह से हिफाजत मांगी जाती है ना, यानी शैतान के खिलाफ अल्लाह ताला की हिफाजत मांगी जाती है, ठीक है। तो नफ्स जो होता है वो जब आपके पीछे पड़ा हुआ होता है ना, तो बंदा अगर नफ्स का की मुखालफत थोड़ी कर रहा है, ठीक है, वो नहीं करना चाह रहा वो गुनाह, सही है, तो उसके ऊपर अगर वो यानी होता यह है कि जब नफ्स को मुखालफत का सामना पड़ता है ना, ठीक है, कि भाई आप अपनी अकल से मुखालफत कर रहे हैं नफ्स की, कि कहना है कि नहीं ये तो सही बात नहीं है ना, मुझे नुकसान होगा, दुनिया का नुकसान होगा या आखिरत का नुकसान होगा, तो आप अकली तौर पर बेसिकली इंटेलेक्चुअली अपने नफ्स की मुखालफत करने की कोशिश कर रहे हैं, ठीक है। तो जब ऐसा मामला होता है ना कि आप यानी रुक गए हैं, आप नहीं कर रहे ना, और नफ्स जो है वो उधर से दौड़ लगा रहा है, ठीक है, तो जाहिर है आप की अकल जो है वो थोड़ी बहुत मजबूत हुई हुई है। जैसे अभी आप लोगों को भेजा भी था अकल सलीम कैसे बनती है, तो आपकी अकल इतनी यानी इतनी उसके अंदर सलामती आ गई है कि वो नफ्स को कुछ हद तक तो अपोज कर रहा है ना, ठीक है, तो अभी तक आपने गुनाह किया नहीं है और नफ्स जो है वो पुश कर रहा है लेकिन अभी भी आप अपोज कर रहे हैं। तो जब इस किस्म का एक टाकरा एक कॉन्फ्लिक्ट शुरू हो जाता है ना अकल और नफ्स के दरमियान, ठीक है, तो इस वक्त जो है ना फिर नफ्स जो है ना वो फिर क्या करता है, वो नफ्स जो है वो बल्कि वो जैसे वो नहीं होता रीइंफोर्समेंट्स क्या कहते हैं वो जंग के अंदर जो आगे वाले दस्ता होता है, तो वो उसको जब अटैक का सामना होता है तो फिर वो पीछे कॉल करता है, वो एयर सपोर्ट बुलाते हैं, ठीक है, कि भाई हमें जो है ना वो आप फाइटर प्लेन्स भेजें या आप हेलीकॉप्टर्स गनशिप्स भेजें, ठीक है, वो हमारी मदद करें क्योंकि आगे से कुमक, उर्दू में बोलते हैं कुमक लेकिन अंग्रेजी में भी एक बड़ा अच्छा सा लफ्ज होता है उसका। तो ये नफ्स जो होता है ना जब उसको इस किस्म का एक सामना पड़ता है ना, तो उस वक्त फिर शैतान जो होता है ना वो कूद पड़ता है उस मैदान जंग के अंदर, ठीक है, और शैतान जो है ना फिर उसको हेल्प करना शुरू हो जाता है। तो इस वक्त अगर बंदा अल्लाह ताला से मदद मांगता है ना, तावुज़ पढ़ता है ना, तो कम से कम शैतान की जो ये इन्वॉल्वमेंट है ना, ये इन्वॉल्वमेंट फिर यानी दूर हो जाती है और फिर जो है वो जो लड़ाई जो होती है वो फिर खाली नफ्स के साथ ही रह जाती है, ठीक है। तो तावुज़ पढ़ना जो है वो इस सूरत में भी इंसान को मदद देता है, उसकी जो सप्लाई लाइन है कम से कम वो सप्लाई लाइन पकड़ गई ना, शैतान ने उसको सप्लाई करना होता है। बहरहाल इस आयत में यतीम लड़कियों के अज़वाजी हुकूक की निगहदाश्त का हुक्म मज़कूर है, मगर आम हुकूमतों के कानून की तरह इसके नाफिज करने की जिम्मेदारी बराह रास्त हुकूमत पर डालने की बजाय खुद आवाम को खुदा ताला के खौफ का हवाला देकर हुक्म दिया गया कि अगर तुम्हें इसमें बेइंसाफी का खतरा हो तो फिर यतीम लड़कियों से शादी के ख्याल को छोड़ दो, दूसरी औरतें तुम्हारे लिए बहुत हैं, उनसे निकाह करो। तो अब जो मुसलमान है जब कुरान पढ़ेगा ना, तो उसको कुरान जो है वो यानी कुरान का पढ़ना जो है उसको याद दिलाएगा कि भाई ये भी एक चीज है सोचने की, फिक्र करने की, कि भाई क्या तुम इंसाफ करने के काबिल भी हो या तुम जो है वो अपने आप को एक बड़े यानी एक बड़ी मुसीबत के अंदर मुब्तला कर रहे हो, ठीक है। तो वो जो है फिर यानी इस रिमाइंडर की वजह से जो है ना वो बंदा फिर रुक जाएगा इस बड़े स्टेप को उठाने से पहले। ठीक है। तो मगर आम हुकूमतों के कानून की तरह तो अल्लाह ताला जो है ना, फिर तो वो तरीका जो है वो बेसिकली तकवा वाले तरीका है कि अल्लाह ताला से डराते हैं, ठीक है। यानी अल्लाह ताला जो है वो अपने आप से डराते हैं, और नबी अलैहि सलाम जब कुरान समझाते हैं तो नबी अलैहि सलाम अल्लाह ताला से डराते हैं कि भाई हुकूमत के खौफ की वजह से खाली नहीं बल्कि अल्लाह ताला के खौफ की वजह से। तो अगर तुम्हें इसमें बेइंसाफी का खतरा हो तो यतीम लड़कियों से शादी के ख्याल को छोड़ दो, दूसरी औरतें तुम्हारे लिए बहुत हैं, उनसे निकाह कर लो। साथ ही जिम्मेदारान हुकूमत का भी ये फरीजा है कि उसकी निगरानी करें, किसी जगह हक तलफी होती नजर आए तो बजोर कानून हकूक अदा कराएं। तो इस्लामी हुकूमत होगी तो फिर वो ये सारे काम करेगी ना, जहाँ इस्लामी हुकूमत या इस्लामी निज़ाम कोई हो ही नहीं तो फिर वो ये काम कैसे करेंगे। बहरहाल दीन इस्लाम जो है वो तो अल्टीमेट गोल तो उसका यही है ना कि दुनिया के अंदर इस्लाम ही की हुक्मरानी हो और इस्लामी निज़ाम ही चले, और जब वो इस्लामी निज़ाम कायम हो जाएगा तो उस वक्त जो है वो काजी वक्त की ये जिम्मेदारी होती है, या जो भी अमीर उल मोमिनीन होता है उसकी जिम्मेदारी होती है कि वो अपने लीगल सिस्टम को ऐसे बनाए कि जिसको भी इस किस्म की हक तलफी का अंदेशा हो तो वो बड़ी आसानी के साथ जो है उस लीगल सिस्टम को अप्रोच कर सके। आज तो ये हाल है कि जाहिर है लोग जाते हैं हमारे यहाँ सुप्रीम कोर्ट में चले जाते हैं, हाई कोर्ट में चले जाते हैं, लेकिन होता कुछ भी नहीं है। और अभी वो एक बुजुर्ग का किसी ने बताया कि उनके भाई को किसी ने कत्ल कर दिया, तो उन्होंने जो है वो बाकायदा कहा कि अगर मैं चाहता तो मैं खुद ही अपने भाई के कत्ल का बदला ले लेता, लेकिन मैं कोर्ट में चला गया और कोर्ट में 2 साल शायद वो चला, और उन्होंने फिर वो यानी बाइज्जत बरी कर दिया मुजरिमों को, कोई सजा वजा नहीं दी। तो अब जो है वो बेचारे लोगों के सामने चीखते फिर रहे हैं कि मैं अगर चाहता तो खुद ही कत्ल कर देता, लेकिन मैं कोर्ट में चला गया, तो सबको बोलते फिर रहे हैं कि कोई भी कोर्ट में ना जाए, कोई भी कोर्ट से तवक्को कोई भी ना रखे। रसूल पाक ने एक दुआ तानी फरमाई, अल्लाहुम्मा इन्नी औजु बिका मिन शर्र नफ्सी व शर्र शैतान व शिर्की। लगता है कि नफ्स के शर से अलैदा से पना मांगनी पड़ेगी, तावुज़ पढ़ने से गुजारा नहीं होगा। हाँ, अगर इस तरह से आप, जाहिर है नबी अलैहिस्सलाम ने तो बिल्कुल तफसील भी अलग अलग करके भी बयान फरमा दिया, क्योंकि हमने तो वो वाली सूरत आपके सामने बस रखी है, वो भी बस आपका सवाल आया इनका तो उसी वक्त बस एक बात जहन में आई थी कि भाई अगर शैतान की कुमक जो है वो उसको पहुंच रही हो तो तवज़ तावुज़ पढ़ने से कम अज़ कम उस कुमक से बच जाएंगे ना। और फिर अगर ये वाली दुआ भी याद कर लें जो कि जहन में नहीं आई थी, तो बहुत ही अच्छी बात है कि शर्र नफ्सी से भी जो है वो हिफाजत अल्लाह ताला फरमा रहे हैं। कुरान में तअद्दुद अज़वाज और इस्लाम से पहले अक़वाम आलम में इसका रिवाज, तो तअद्दुद अज़वाज के ऊपर हजरत ने बहुत तफसील लिखी है, तो इसको चाहिए कि हम जरा गौर से पढ़ें और अंडरलाइन कर लें, हाईलाइट कर लें, कुछ नोट्स वगैरह भी अगर बना सकते हैं तो बना लें, क्योंकि ये एक ऐसा टॉपिक है कि जिसको के लोग बहुत इस्तेमाल करते हैं इस्लाम के खिलाफ, और अगर हमें उसका सही जवाब अच्छी तरीके से नहीं आता है तो फिर हम खुद ही शक में मुब्तला हो जाते हैं। तो इसी मकसद से हजरत ने इसको लिखा भी है कि एक मर्द के लिए मुतअद्दद बीवियां रखना इस्लाम से पहले भी तकरीबन दुनिया के तमाम मजाहिब में जायज समझा जाता था। अरब, हिंदुस्तान, ईरान, मिस्र, बाबुल वगैरह ममालिक की हर कौम में कसरत अजवाज की रस्म जारी थी और उसकी फितरी जरूरतों से आज भी कोई इनकार इनकार नहीं कर सकता। दौर हाजिर में यूरोप ने अपने मुतकदमीन के खिलाफ तअद्दुद अजवाज को नाजायज करने की कोशिश की तो उसका नतीजा बेनिकाही दाश्ताओं की सूरत में बरामद हुआ। यूरोप के अंदर तो हुआ ये है ना कि यानी जो कैथोलिक चर्च जो था ना वो बेसिकली यानी क्रिश्चियनिटी को लेकर के चल रहा था, तो क्रिश्चियनिटी के अंदर जो कुछ भी था, जो भी कवानीन वगैरह थे, अगरचे कि वो फरसूदा हो चुके थे और वो पुराने हो चुके थे, क्योंकि देखिए क्रिश्चियनिटी जो है उसकी ड्यूरेशन क्या थी, उसकी इफेक्टिवनेस की ड्यूरेशन जो थी वो नबी अलैहिस्सलाम से पहले तक थी। जैसे होता ना दवाओं के ऊपर कि भाई दवा जो होती है बड़ी जबरदस्त दवा होती है, बड़ी जो है ना उसके अंदर यानी पोटेंट किस्म की दवा होती है और बहुत अच्छी दवा होती है, लेकिन हर दवा के ऊपर एक एक्सपायरी लिखी हुई होती है ना कि ये इस डेट को एक्सपायर हो जाएगी, अब इसका असर जो है वो खत्म हो जाएगा, ठीक है। बिल्कुल इसी तरीके से जो आसमानी किताबें पहले आती थी तो उनके अंदर भी एक्सपायरी होती थी, ठीक है, कि भाई अगले रसूल के आने के ऊपर ना ये वाली एक्सपायर हो जाएगी। उसी तरीके से کرسچینٹی جو ہے یہ نبی علیہ السلام السلام کے تشریف آنے کے بعد یعنی قرآن کے نازل ہونے کے بعد جو ہے نا یہ ایکسپائر ہو گئی. اب جو ہے وہ اس ایکسپائرڈ میڈیسن کو آپ 1000 سال اور 2000 سال اور چلائیں تو پھر کیا بنے گا اس کا؟ اس کا وہی بنے گا جو کہ کرسچینٹی کے ساتھ ہوا کہ ایکسپائرڈ میڈیسن تھی اور اس کو جو ہے وہ پھر یعنی جب ایکسپائرڈ میڈیسن ہوتی ہے تو اس کو اٹھا کر کے ڈسٹ بن میں پھینک دیا جاتا ہے. تو بالکل یہی جو ہے وہ کرسچینٹی کے فالوورز نے کیا کہ یورپ کے اندر جو ہے جو رینیسانس شروع ہوئی نا جس کو کہ وہ کیا کہتے ہیں یعنی جو انلائٹنمنٹ پیریڈ جب شروع ہوا ان کا رینیسانس شروع ہوئی تو انہوں نے جو ہے وہ کرسچینٹی کو اٹھا کر کے ڈسٹ بن میں پھینکنا شروع کیا. اب ظاہر ایک ساتھ تو نہیں پھینک سکتے تھے, آہستہ 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 اس کو ختم کرنا شروع کیا اور پہلے جو ہے نا وہ حکومت کے سسٹم سے ختم کیا, ایجوکیشن کے سسٹم سے ختم کیا اور بالآخر آہستہ آہستہ لوگوں کی زندگیوں سے بھی ختم کرنا شروع کر دیا. ٹھیک ہے, تو اس کے اندر پھر وہ پروٹیسٹنٹ جو ہے وہ لوگ نکلے, انہوں نے جو ہے وہ کرسچینٹی کو بالکل ہی جو ہے نا ایک نئی تشریح کرنی شروع کر دی اور بالآخر جو ماڈرن تھنکرز تھے انہوں نے کہا کہ یہ سب بکواس ہے اور یہ سب جو ہے نا دوسری دنیا کی باتیں اور خدا کے بارے میں باتیں یہ سب جو ہے وہ لوگوں کے اپنی اختراعات ہیں اور ان کا انسان کی اصل زندگی کے ساتھ کوئی تعلق نہیں ہے. ٹھیک ہے, تو ان کی جو بھی ایکسپائرڈ ریلیجن تھا تو اس کے اندر کثرت ازواج کی رسم جاری تھی تو یورپ نے پھر اس سے جو ہے وہ اپنے آپ کو نکال دیا. تو چونکہ انہوں نے ان کا ریلیجن جو ہے وہ کثرت ازواج کی اجازت دیتا تھا تو جب ریلیجن کو ختم کر دیا تو کثرت ازواج کے کانسیپٹ کو بھی جو ہے انہیں ختم کرنا پڑا. تو اس کا نتیجہ پھر کیا نکلا؟ بے نکاحی داشتاؤں کی صورت میں برآمد ہوا. داشتاؤں کا مطلب تو سمجھتے ہوں گے نا, پروسٹیٹیوشن اور اس طرح کی. بالآخر فطری قانون غالب آیا اور اب وہاں کے اہل بصیرت حکما خود اس کو رواج دینے کے حق میں ہیں. مسٹر ڈیون پورٹ جو ایک مشہور عیسائی فاضل ہے تعدد ازواج کی حمایت میں انجیل کی بہت سی آیتیں نقل کرنے کے بعد لکھتا ہے کہ ان آیتوں سے یہ پایا جاتا ہے کہ تعدد ازواج صرف پسندیدہ ہی نہیں بلکہ خدا نے اس میں خاص برکت دی ہے. تو اب یہ اس قسم کی تھیوریٹیکل ایفرٹ سے جو ہے وہ پھر آپ معاشرے کے جو دھارا ہے نا اس کو آپ چینج نہیں کر سکتے. تو یہ کتابیں لکھتے رہتے ہیں بےچارے اور یہ باتیں کرتے رہتے ہیں لیکن ان کے معاشرے کے اوپر اس کا کوئی اثر نہیں ہوتا, کوئی بھی ان کی بات سننے کے لیے تیار نہیں ہوتا. جو آلریڈی جو ہیں وہ ہیں اس راستے کے اوپر ابھی بھی تھوڑا بہت ڈٹے ہوئے ہیں تو وہ ان کی باتیں سن کر خوش ہوتے رہتے ہیں اور لوگوں کو بتاتے رہتے ہیں, لیکن جو چھوڑ چکے ہیں وہ چھوڑ چکے ہیں, اب وہ یو ٹرن کرنے کے لیے کوئی تیار نہیں ہے. اسی طرح پادری نکسن اور جان ملٹن اور آئزک ٹیلر نے پرزور الفاظ میں اس کی تائید کی ہے. اسی طرح ویدک تعلیم غیر محدود تعدد ازواج کو جائز رکھتی ہے, وید والا جو ریلیجن ہے غالباً انڈیا میں ہوتا ہے نا یہ والا ریلیجن, اور اس سے 10-10, 13-13, 27-27 بیویوں کو ایک وقت میں جمع رکھنے کی اجازت معلوم ہوتی ہے. کرشن جو ہندوؤں میں واجب التعظیم اوتار مانے جاتے ہیں, بہت بڑے بزرگ مانے جاتے ہیں ہندوؤں میں, تو ان کی سینکڑوں بیویاں تھیں جو مذہب اور قانون عفت و عصمت کو قائم رکھنا چاہتا ہو اور زناکاری کا انتظار ضروری چاہتا ہو ضروری جانتا ہو اس کے لیے کوئی چارہ نہیں کہ تعدد ازواج کی اجازت دے. اس میں زناکاری کا بھی انسداد ہے اور مردوں کی بنسبت عورتوں کی جو کثرت بہت سے علاقوں میں پائی جاتی ہے اس کا بھی علاج ہے, یعنی مرد جو ہیں وہ کم ہیں اور عورتوں کی تعداد جو ہے وہ زیادہ ہے. انڈیا اور چائنا میں تو ایسا نہیں ہے, انڈیا میں تو کم سے کم ایسا نہیں ہے. ٹھیک ہے, انڈیا میں تو کئی سال پہلے جو ہے وہ جو ایک رپورٹ آئی تھی تو اس کے مطابق جو ہے وہ مردوں کی تعداد جو ہے وہ بہت زیادہ ہے, عورتوں کی تعداد بہت کم ہے. اور اس کی وجہ یہ نہیں ہے کہ عورتیں پیدا نہیں ہوتی ہیں بلکہ عورتیں جب وہ حمل ٹھہرتا ہے تو جب سے الٹرا ساؤنڈ اسکیننگ مشینز آئی ہیں تو وہ الٹرا ساؤنڈ کے ذریعے سے پتہ کر لیتے ہیں کہ جی بچہ جو ہے وہ لڑکی ہے تو وہ ادھر ہی ابورٹ کروا دیتے ہیں. اور یہ ابورشن جو ہیں وہ اتنی زیادہ پریویلنٹ ہیں کہ مردوں کی تعداد جو ہے وہ یعنی ون تھرڈ زیادہ, یعنی عورتوں کی تعداد مردوں کے مقابلے میں 1/3 ہے. اس وقت کی بات یعنی آج سے کم از کم 15 سال پہلے کی بات کر رہا ہوں جب میں نے یہ رپورٹ پڑھی تھی. لیکن اس کے علاوہ باقی جو معاشرے ہیں نا تو وہاں پر ایسا نہیں ہے, کیونکہ وہاں پر یہ فیمیل ابورشن والا سلسلہ جو ہے وہ یا تو کلچرل ریزنز کی وجہ سے یا لیگل سسٹمز کی وجہ سے یہ فیمیل ابورشن نہیں ہوتی ہے, تو وہاں پر باقی ساری دنیا کے اندر عورتوں کی تعداد زیادہ ہی ہے. تو اس وجہ سے پھر کیا ہوتا ہے کہ جن قوموں میں تعداد ازواج کی اجازت نہیں ہے ان میں زنا گناہ کی کثرت ہے. یورپین اقوام کو دیکھ لیجیے, ان کے یہاں تعداد ازواج پر تو پابندی ہے, تعدد ازواج پر تو پابندی ہے, مگر بقول دوستانہ جتنی بھی عورتوں سے مرد زنا کرتا ہے اس کی پوری اجازت ہے. کیا تماشا ہے کہ نکاح ممنوع اور زنا جائز؟ تو اب ظاہر ہے جس طرح سے ہمارا معاشرہ بھی, جو ہم بھی بڑے شوق سے ان کی نقالی کے اوپر تلے رہتے ہیں ہر وقت, تو اب ہمارے معاشرے کے اندر بھی نکاح جو ہے وہ مشکل سے مشکل تر بنتا چلا جا رہا ہے, بلکہ بنی گیا ہے, اور زنا جو ہے وہ بہت زیادہ عام ہو گیا. تو وہی جو شاید آپ کی کلاس میں یا کسی اور کلاس میں بات ہوئی تھی کہ کسی سے میں نے سنا, مجھے یاد نہیں ایگزیکٹلی کس کی بات تھی, لیکن انہوں نے فرمایا کہ مرد جو ہے, کوئی بھی مرد جو ہے عورت کی آزادی نہیں چاہتا, کوئی بھی مرد عورت کی آزادی نہیں چاہتا, وہ صرف عورت تک پہنچنے کی آزادی چاہتا ہے. اسی وجہ سے یہ فیمیل لبریشن اور فیمینزم اور اس طرح کے نعرے لگاتے ہیں, مرد بھی پیچھے پیچھے ڈھول بجاتے ہیں اس کے اوپر, اور اس کی وجہ صرف یہ ہوتی ہے کہ وہ چاہتے ہیں کہ آسانی کے ساتھ کسی بھی جس بھی عورت تک پہنچنا چاہیں وہ پہنچ سکیں. تو عورتوں کو اسی وجہ سے نا وہ کسی نہ کسی بہانے سے گھر سے نکالنے کی کوشش ہوتی رہتی ہے, اور اسی کے ذریعے جو ہے نا وہ یہ مطلب ڈرائیونگ اور پرانی چیزیں اور پرانے بہت ساری چیزیں جو ہے اسی کے لیے استعمال کی جاتی ہوتی ہیں, اور آپ دیکھ ہی رہے ہیں پھر اس کے بعد کیسے جو ہے وہ معاشرے کی یعنی بالکل ہی جو ہے نا وہ 180 degrees ایسا لگتا ہے کہ ایسے معاشرے نے ٹرن لے لیا ہے. اور پھر جب اس طرح کے معاملات ہوتے ہیں نا, تو پھر صرف زنا بھی نہیں ہوتا نا. زنا تو چلے ایک یعنی الٹیمیٹ شکل ہے اس گناہ کی نا, کہ انسان جو ہے وہ باقاعدہ کسی عورت کے ساتھ جو ہے وہ زنا بھی کر لے, لیکن صرف ایک مسئلہ نہیں ہوتا کہ بس زنا ہی ہوگا, کیونکہ بہت سارے ایسے بھی لوگ ہوتے ہیں جو کہ زنا کرتے نہیں ہیں. ٹھیک ہے, کچھ ایسے سید گھرانے ہوتے ہیں, کچھ ایسے شریف گھرانے ہوتے ہیں کہ جہاں سب کچھ ہوتا ہے لیکن زنا نہیں ہوتا. ٹھیک ہے, لیکن وہ یہ مت سمجھیں کہ چونکہ وہ زنا نہیں کر رہے ہیں تو اس وجہ سے کوئی مسئلہ نہیں ہے. نہیں, مسئلہ تو پھر بھی ہوگا, اور اس کی شکلیں ہوتی ہیں مختلف. جیسے ایک شکل یہ ہوتی ہے کہ جب کسی مرد کی جو ورک پلیس ہے فار ایگزامپل, یا اس کا جو معاملہ ہے نا وہ بہت ساری عورتوں کے ساتھ جب ہوتا ہے نا, ٹھیک ہے, آمنا سامنا ہوتا ہے, بات چیت ہوتی ہے, اور یعنی ایک کمفرٹیبل سا ایک ماحول ہوتا ہے عورتوں کے ساتھ, ٹھیک ہے, تو اس کی جو اپنی بیوی ہوتی ہے نا, جو گھر کے اندر ہوتی ہے, اس کی جو اپنی بیوی ہوتی ہے نا, وہ اپنی بیوی جو ہوتی ہے اس کی, وہ اپنے آپ کو انسیکیور محسوس کرنا شروع کر دیتی ہے. ٹھیک ہے, کہ بھائی میرا شوہر جو ہے وہ کبھی کسی سے بات کر رہا ہے, کبھی کسی سے بات کر رہا ہے, کبھی کسی کے ساتھ جو ہے وہ اس کا لنچ ہوتا ہے, کبھی کسی کے ساتھ ڈنر کر رہا ہوتا ہے, کبھی کوئی, اب وہ ایک سے ایک بن ٹھن کر کے آتی ہیں, اور ایک سے ایک جو ہوتی ہے نا وہ میٹھے اور اچھے یعنی طریقے سے بات کر رہی ہوتی ہیں, تو اب پتہ نہیں کس کے ساتھ اس کا کیا کیا تعلق چلتا ہوگا. اب وہ بیوی جو ہوتی ہے وہ ہر وقت اسی چکر میں رہتی ہے کہ وہ کھوج لگاتی رہے کہ میرے شوہر کی کسی سے وہ جو ہے نا وہ چل تو نہیں رہا معاملہ. ٹھیک ہے, تو اس طریقے سے جو بیوی ہوتی ہے نا وہ پھر ایک عجیب یعنی ایک سائیکولوجیکل پیشنٹ بن جاتی ہے, اور پھر جو ذرا زیادہ مضبوط ہوتی ہیں اس کی, تو وہ پھر باقاعدہ ریٹیلیٹ کرتی ہیں. ٹھیک ہے نا, اور پھر جو ہے نا پھر وہ چھٹی کا دودھ یاد دلا دیتی ہیں اپنے شوہر کو. ٹھیک ہے, تو یہ جو ہے نا یہ جو ایک یعنی مکس گیدرنگ والا جو معاملہ ہوتا ہے نا, چاہے دفتروں کے اندر ہو چاہے جہاں بھی ہو, تو اس کی وجہ سے گھر جو ہوتا ہے نا انسان کا, وہ گھر جو ہے وہ جہنم بن جاتا ہے. ٹھیک ہے, اور اسی طریقے سے دوسری طرف جب بیویاں جو ہیں وہ باہر نکلتی ہیں اور پھر وہ مردوں کے ساتھ کام کر رہی ہوتی ہیں نا, تو اب وہ شوہر جیسا بھی ہو نا, لیکن اس کے دل میں اس بیوی کی پھر ویسی عزت اور ویسی محبت کبھی بھی نہیں رہ سکتی. ٹھیک ہے نا, وہ محبت ختم ہو جاتی ہے اس کے دل میں, اور یہ پھر یعنی بہت آگے بھی بڑھتی ہے بات. تو بہت ہی برے یعنی معاملات ہیں ہمارے معاشرے کے اندر, کہ اس وجہ سے جو ہے نا وہ یعنی خاندان کے خاندان تباہ ہو جاتے ہیں. پھر ظاہر ہے جب طلاقیں ہوتی ہیں تو پھر جو اولادیں ہوتی ہیں, وہ اولادیں جو ہوتی ہیں وہ کسی سنگل پیرنٹ کے ساتھ جو ہوتی ہے وہ پل کے جوان ہو رہی ہوتی ہیں, اور ان کی یعنی پوری زندگی برباد ہو جاتی ہے نا اس وجہ سے. حرمت مساہرت کا خطرہ بھی ہوتا ہے. حرمت مساہرت جب جنا ہوگا تو پھر تو ظاہر ہے پھر اس کے بعد تو کس کے ساتھ کیا, کس کا بچہ کدھر گیا, کس سے آگے جا کے شادی ہو رہی ہے, تو ہو سکتا ہے کیا پتا بھائی جس سے شادی کر رہے ہیں وہ اس کی اپنی یعنی بایولوجیکل سسٹر ہو. ठीक है, अपनी सिस्टर हो, क्योंकि उसके बाप ने किसी के साथ जना किया था, उसकी औलाद हुई, अब किसको क्या पता कि जी कौन किसका बेटा है, कौन किसका बच्चा है। तो अब तो है ना पूरा मुआशरा जो होता है ना उसके अंदर बहुत बड़े बड़े जो है वो मुसीबतें जो है वो जन्म लेती हैं इस जिना वाले माहौल की वजह से। गर्ज इस्लाम से पहले कसरत अजवाज की रस्म बगैर किसी तहजीब के राइज थी। ममालिक और मजाहिब की तारीख से जहां तक मालूम होता है किसी मजहब और किसी कानून ने इस पर कोई हद नहीं लगाई थी, ना यहूद और नसारा ने, ना हिंदुओं और आर्यों ने, और ना पारसियों ने। इस्लाम के इब्तदाई जमाने में भी ये रस्म बगैर तहजीब के जारी रही। तो इवन जो मुस्लिम रिलीजन थे नबी रसूलुल्लाह से पहले, तो उसमें भी कोई कोई यानी लिमिट नहीं थी। जैसे कि हजरत सुलेमान अलैहिस्सलाम का तो पक्का पता है ना कि आपकी जो है वो बहुत सारी बीवियां थी, ठीक है, वो 100 बीवियों को तो बकायदा तस्करा भी है उस वाकये के अंदर। तो ये तहजीब जो है वो पहले किसी भी रिलीजन के अंदर नहीं थी। और जाहिर है अल्लाह ताला को पता है ना कि उसने बंदों को कैसा बनाया है और क्या उनकी रिक्वायरमेंट्स हैं, क्या उनकी लिमिटेशंस हैं। तो ये रिक्वायरमेंट्स और लिमिटेशन जो है ना वो बंदों के ऊपर जो है वो उनके वक्त गुजरने के साथ साथ ये चेंज होती रहती है। अल्लाह ताला को इस बात का पता है कि कैसे कैसे चेंज हो रही है। तो शुरू में जो है वो ये अल्लाह ताला को पता था कि जी ये इतनी बीवियां जो है वो हैंडल कर सकते हैं और यानी मसला नहीं होगा इनको। तो उस वक्त तहदीब नहीं लगाई यानी हद नहीं लगाई। लेकिन नबी अलैहिस्सलाम का जो दौर आया तो उस वक्त जो है वो जैसे कि हमारे मशाइख समझाते हैं ना कि पूरी इंसानियत जो है वो एक मेच्योरिटी लेवल पर ऐसे पहुंच गई कि अब जो है ना वो मेच्योरिटी जो है वो अब कंटिन्यू करेगी, वो अब मजीद मेच्योर नहीं हो सकते। ठीक है, जैसे कि एक बच्चा होता है, कहते हैं ना कि बच्चा जब छोटा होता है तो उसको छोटा छोटे छोटे कपड़े पहनाते हैं, डायपर्स बनाते हैं, फिर जो बड़ा होता है तो उसको फिर शलवार और कुर्ता पहनाते हैं, फिर और बड़ा होता है तो हर एज के साथ जो है वो उसका साइज चेंज होता है, उसके कपड़ों का भी साइज चेंज होता है। लेकिन जब वो एक दफा फुली ग्रो हो जाता है तो अब जो वो कपड़े पहनता है ना, तो अगर वो कपड़े ऐसे हों कि जो कि वक्त के साथ बोसीदा ना होने वाले कपड़े हो ना, तो वो अब उन कपड़ों को सारी जिंदगी पहन सकता है, अब साइज चेंज नहीं होगा। तो बिल्कुल इसी तरीके से नबी अलैहिस्सलाम के आने के बाद जो है ना वो इंसानियत जो है वो उस मेच्योरिटी लेवल पर पहुंच गई कि अब जो है वो लॉज को चेंज करने की जरूरत नहीं, अब ये फिक्स हो गया। लेकिन उससे पहले ऐसा नहीं था। उससे पहले जो है ना विद द पैसेज ऑफ टाइम जैसे बच्चे के लिबास की रिक्वायरमेंट चेंज होती रहती हैं, उसी तरीके से इंसानियत के लिए जो लॉज थी उनकी भी रिक्वायरमेंट चेंज होती रहती थी। तो इस्लाम के इब्तदाई जमाने में भी ये रस्म बगैर तहजीब के जारी रही, लेकिन इस गैर महदूद कसरत अजदवाज का नतीजा ये था कि लोग अव्वल अव्वल तो हिर्स में बहुत से निकाह कर लेते थे मगर फिर उनके हुकूक अदा नहीं कर सकते थे और ये औरतें उनके निकाह में एक कैदी की हैसियत से जिंदगी गुजारती थी। फिर जो औरतें एक शख्स के निकाह में होती उनमें अदल व मसावात का कहीं नाम निशान न था। जिससे दिलगुस्तगी हो गई उसको नवाजा गया, जिससे रुख फिर गया उसके किसी हक की परवाह नहीं की। तो ये जो खतरा था इसकी वजह से फिर इस्लाम ने तअद्दुद अज़दवाज पर जरूरी पाबंदी लगाई और अदल व मसावात का कानून जारी किया। ठीक है, तो अब जो इंसान दीन इस्लाम को अल्लाह का दीन की नजर से देखता है तो उसके लिए बात समझना कोई मुश्किल काम नहीं है कि भाई अल्लाह ताला ने तो हर दौर में मतलब हर बंदे को ही अल्लाह ताला ने बनाया, तो अल्लाह ताला जो है वो उसके हिसाब से अपनी लॉज को चेंज करते रहते हैं। लेकिन जो जो भी बंदा जो है वो दीन इस्लाम को अल्लाह की बजाय यानी क्रिएटर की बजाय क्रिएशन की क्रिएशन समझता है, इस निगाह से देख रहा होता है, तो वो फिर जाहिर है फिर ये सोचेगा भाई ये क्या बात हुई कि भाई उन्होंने अब समझा, पहले क्यों नहीं उनको ये ख्याल आया और अब क्यों ख्याल आ गया और पहले क्या ये हुआ और अब क्यों ऐसा हो गया और ऐसे क्यों हुआ और वैसे क्यों नहीं हुआ और वो भी क्या बात थी, इस किस्म की जो है वो चक्कर चलते रहते हैं उसके। ठीक है, तो इसका हल जो है ना वो बेसिकली इन सवालों के जो है ये जो इस किस्म के सवाल होते हैं ना इनका आप एक दफा जवाब दे दें, दो दफा जवाब दे दें, तीन दफा जवाब दे दें, लेकिन ये जो बंदा होता है ना जो कि इस किस्म के बार बार सवाल करता रहता है, ये मसला जो है ना ये नहीं होता कि कोई सिस्टम के अंदर कोई खराबी है, बल्कि असल में मसला ये होता है कि इस बंदे के अंदर खराबी होती है। ठीक है ना, इसने जो है ना वो कोई ऐसी एनक फिट करी हुई होती है कि जिस एनक से ना उसको हमेशा जो है ना वो कोई फॉल्टी नजर आ रहा होता है। ठीक है, इस वजह से आप सवाल चंद दफा दे देंगे ना फिर भी अगर उसका मसला नहीं हो रहा ना तो फिर समझ जाए कि ये उस बंदे के अंदर एक इनहेरेंट फॉल्ट है। जब तक ये उस इनहेरेंट फॉल्ट का इलाज नहीं करेगा उस वक्त तक इसके सवाल कभी भी इसको सवालों का जवाब नहीं मिलेगा। ठीक है, तो इसका हल जो है वो यही है कि वो ईमान लेकर के आ जाए, नबी अलैहिस्सलाम को अल्लाह का रसूल मान ले। ठीक है, और इस बात पे इत्मीनान कर ले कि नबी अलैहिस्सलाम ने जो कुछ भी लाया है یہ اللہ کی طرف سے ہے اور اللہ تعالیٰ کریٹر ہے، اللہ تعالیٰ مینوفیکچرر ہے، ٹھیک ہے. اور مینوفیکچرر جو ہوتا ہے نا وہ اپنے پروڈکٹ کو جیسا جانتے ہیں نا وہ کوئی بھی نہیں جان سکتا، نہ ہم جان سکتے ہیں نہ کوئی اور جان سکتا ہے، مینوفیکچرر جان سکتا ہے. تو مینوفیکچرر نے جو بھی کہا ہے وہی ہمارے لیے خیر ہے، چاہے اس نے کوئی بات کہہ کر کے بعد میں چینج بھی کر دی ہو، ٹھیک ہے. جیسے کہ قرآن کے احکام جو ہیں وہ اللہ تعالیٰ نے پہلے نازل فرمائے پھر ان کو جو ہے وہ ایبروگیٹ کر دیا، تو یہ بھی مینوفیکچرر کو پتا ہوتا ہے کہ اس نے کیا کرنا ہے کیا نہیں کرنا ہے، کب اس کو کینسل کر دینا ہے، کب جو ہے اس کو جاری کر دینا ہے. تو اس طریقے سے پھر قرآن نے شروع میں حدنی لگائی، ٹھیک ہے. لیکن جب وہ پوائنٹ آ گیا اللہ تعالیٰ کے علم کے مطابق، جب وہ پوائنٹ آ گیا کہ بس اب جو ہے وہ لمٹ لگانے کی ضرورت ہے، تو اللہ تعالیٰ نے لمٹ لگا دی. تو اسلام نے تعدد ازواج پر ضروری پابندی لگائی. تو قرآن نے عام، بس ایک دو منٹ اور پڑھ لیتے ہیں، کہ قرآن نے عام معاشرے کے اس ظلم عظیم کو روکا، تعدد ازدواج پر پابندی لگائی، اور چار سے زیادہ عورتوں کو نکاح میں جمع کرنا حرام قرار دیا. اور جو عورتیں ایک ہی وقت میں نکاح کے اندر ہیں ان میں مساوات حقوق کا نہایت مؤکد حکم اور اس کی خلاف ورزی پر وعید شدید سنائی. یہ بات باقی جو ہے وہ ہم بعد میں پڑھیں گے انشاءاللہ. اس کے آگے بہت ساری حکمتیں ہیں، ان کی جواب کی کیا کیا پرابلمس تھیں، کس وجہ سے ایسا ہوتا ہے، یہ سب کچھ انشاءاللہ آگے آ رہے ہیں. ہم جو سوال کرتے ہیں تو کیا وہ بھی اس میں شامل ہوں گے؟ نہیں، میں نے اس بات کا خیال رکھا ہے نا کہ میں نے کہا ہے کہ ایک بند، یہ بندہ جو ہے نا جو ایک دو بار تین بار سوال کرے تو اس کا جواب دے دینا. تو جس کے اندر یہ انہیرنٹ پرابلم نہیں ہوتی ہے نا کہ وہ شک میں مبتلا ہے، ٹھیک ہے. تو جو شک میں مبتلا نہیں ہوتا ہے نا وہ دو تین مرتبہ بات سن کر کے نا اس کو بات سمجھ میں آ جاتی ہے، ٹھیک ہے. لیکن اگر کوئی پرسسٹ کر رہا ہے بار بار اسی طرح کے سوال، بار بار اسی طرح کے سوال، ٹھیک ہے نا، تو اس کی مطلب یہ ہوتا ہے کہ نہیں، دیر از سم تھنگ ویری ویری ڈیپلی رانگ ود دیٹ پرسن، ٹھیک ہے. تو ایک دو بار اس طرح کے سوال کر لینا جو ہے نا وہ اس بات کی انڈیکیشن نہیں ہوتی کہ اس بندے کے اندر پرابلم ہے، ٹھیک ہے. اور دوسری بات یہ ہے کہ ایک سوال کرنے کا ایک طریقہ بھی تو ہوتا ہے نا، ایک ہوتا ہے علمی طریقے سے سوال کرنا، ٹھیک ہے، جس کو علمی سوال کہتے ہیں. یہ علمی سوال جو ہوتے ہیں یہ بڑے بڑے مشائخ کرتے ہیں، اپنے ٹیچر سے کرتے ہیں، بڑے بڑے علماء جو ہیں وہ اپنے مشائخ سے کرتے ہیں، ٹھیک ہے. تو علمی سوال کرنے کا انداز بھی ایک ذرا ڈفرینٹ ہوتا ہے. اور ایک سوال ہوتا ہے کہ یعنی ایک شک کے جذبے کے، وہ ٹیچر کو پتہ لگ جاتا ہے، ٹھیک ہے نا، یہ باڈی لینگویج سے اور بٹوین دا لائنز جو اللہ تعالیٰ نے ایک بصیرت دی ہوتی ہے نا استاد کو، تو وہ اس سے جو ہے نا اندازہ ہو جاتا ہے کہ یہ سوال کس نوعیت کا سوال ہے، ٹھیک ہے. تجربہ بھی اس سے بھی بہت اسسٹنس ملتی ہے اس کے اندر. تو سوال کا اندازہ ہو جاتا ہے کہ یہ کس نوعیت کا سوال ہے، کیا یہ خالصتاً علمی سوال ہے یا یہ جو ہے نا یہ کچھ اور کی طرف، کسی اور چیز کی طرف یہ پوائنٹ کر رہا ہے، ٹھیک ہے. تو اس وجہ سے علمی سوال کو تو بالکل بھی منع نہیں کیا گیا، اس کو تو بہت انکریج کیا گیا ہماری ٹیم کے اندر. اور دوسری بات یہ کہ چند مرتبہ میں بات بندے کے سمجھ میں آ جائے تو اچھی بات ہے، اور اگر پھر بھی نہ آئے نا تو پھر یہ پتہ لگ جاتا ہے کہ دس از سم تھنگ ویری ویری سیریس گوئنگ آن ہیئر، ٹھیک ہے. چلیں یہاں پہ کلاس ختم کرتے ہیں، کافی دیر ہو گئی. السلام علیکم و رحمۃ اللہ.